नमस्कार। समसामयिक विषयमा कुराकानी गरिने रेडियो नेपालको दैनिक प्रभातकालीन प्रस्तुति कार्यक्रम अन्तरसंवादमा स्वागत छ। म सन्तोष रेग्मी। विश्वव्यापी रूपमै मानव बेचबिखन तथा ओसार पसार बहुआयामिक र बहुक्षेत्रगत समस्याका रूपमा रहेको छ। नेपाल पनि लामो समयदेखि मानव बेचबिखन र ओसार पसार तथा तस्करीजन्य अवस्थाबाट गुज्रिरहेको छ। तत्जन्य क्रियाकलापलाई कानूनी तथा सामाजिक रूपमा अपराध करार गरेर अघि बढ़ेको लामो समय भइसक्दा पनि मानव बेचबिखन नियन्त्रणमा अपेक्षित सुधार हुन नसकेको सरकारका वार्षिक प्रतिवेदनहरूले औल्याएका छन्। समयक्रमसँगै मानव बेचबिखन ओसार पसार र तस्करीका स्वरूपहरू भने फेरिएका छन्। प्रारम्भिक दिनहरूमा भारतका कोठीहरूमा हुने बेचबिखन एवं ओसार पसारका क्रियाकलाप पछिल्लो दिनमा खाड़ीसहितका विभिन्न मुलुकमा केन्द्रित देखिएको सम्बद्धहरूको भनाइ छ। यसैबीचमा आज मानव बेचबिखन विरूद्धको 16 राष्ट्रिय दिवस मनाइँदैछ। यस वर्ष दिवसको नारा तीनै तहको सरकार मानव बेचबिखन विरूद्धको सरोकार तय गरिएको छ। दिवसको पूर्व सन्ध्यामा हिजो संसदको महिला तथा सामाजिक समितिले बेचबिखन तथा तस्करी रोक्न दीर्घकालीन नीति बनाई कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिएको छ। मानव बेचबिखन एवं ओसार पसार पछिल्ला प्रवृत्ति नियन्त्रणको प्रयास दिवसको सान्दर्भिकता लगायतका विषयमा अन्तर्सम्वादमा आज हामी कुराकानी गर्नेछौ। कुराकानीका लागि हामीसँग प्रत्यक्ष सम्पर्कमा हुनुहुन्छ महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिव एवं मानव बेचबिखन तथा ओसार पसार नियन्त्रण राष्ट्रिय समितिका अध्यक्ष डिलीराम शर्मा। हजुर सजु
हजुर
हजुर स्वागत छ यहाँलाई।
हजुर धन्यवाद सर।
यहाँहरू आज 16 राष्ट्रिय दिवस मनाउँदै हुनुहुन्छ मानव बेचबिखन विरूद्धको भनौं मुलुकले नै मनाउँदैछ। सरकारको आयोजनामा आज कार्यक्रमहरू आयोजना गरिनेछ र अन्य सम्बद्धहरूले पनि विभिन्न कार्यक्रमहरू गर्ने तय गरेका छन्। मूल रूपमा मानव बेचबिखनको दिवस मनाउँदै रहँदाखेरि मानव बेचबिखनको अवस्था चाहिँ कस्तो छ अहिले त्यसलाई अलिकति प्रकाश पारिदिनुहुन्छ कि?
ए हस् धन्यवाद सर। सर्वप्रथम त हजुरले आफ्नो ब्याकग्राउन्डमा धेरै कुरा राखिसक्नु भएको छ। आज हामीले चाहिँ 16 मानव बेचबिखन तथा ओसार पसार विरुद्धको राष्ट्रिय दिवस मनाउन गइरहेका छौँ र हामीले तिनै तहको सरकार मानव बेचबिखन विरुद्धको सरकार भन्ने नाराका साथ यो दिवस मनाउन गइरहेको सन्दर्भमा पछिल्लो समयमा यो मानव सभ्यताको कलङ्क र जघन्य अपराधको रूपमा रहेको यो मानव बेचबिखन तथा ओसार पसार यो आजको 21 शताब्दीमा समेत विश्वव्यापी समस्याको रूपमा रहिरहनु हजुर हामी सबैको लागि चिन्ताको विषय हो। यो हजुरले भने जस्तै यो बहुआयामिक बहुक्षेत्रीय एवं अन्तर्देशीय रूपमा रहेको छ र सरकारले आफ्ना नीतिगत कानूनी संस्थागत संरचनागत र प्रक्रियागत व्यवस्थाहरू गरेर यसको चाहिँ विरुद्ध खास गरी हाम्रा चारवटा रणनीति छन्। पहिलो भनेको हामी यो हुनै नदिने निरोधात्मक, दोस्रो चाहिँ यो संरक्षणात्मक संरक्षण गर्ने, तेस्रो भनेको चाहिँ हाम्रो यो समन्वय सहकारी साझेदारी प्रवर्धन गर्ने र यो यसमा सम्बद्ध जुन सरकारी गैर सरकारी क्षेत्रका चाहिँ संस्थाहरूको क्षमता विकास गर्दै यसलाई रोकथाम गर्ने नियन्त्रण गर्ने सन्दर्भमा सरकार हाम्रो निजी क्षेत्र गैर सरकारी क्षेत्र विकास साझेदार अन्तर्राष्ट्रिय समुदाय लाग्दा लाग्दै पनि हजुरले भने जस्तै यो कुनै न कुनै रूपमा यसका आयाम र स्वरूपहरू फरक भएर यो कुनै रूपमा देखिएको छ। यसलाई रोकथाम गर्न नियन्त्रण गर्न सरकार चाहिँ हामी सबै प्रतिबद्ध छौँ कटिबद्ध छौँ। यो दिनको अवसरमा पनि म यो क्षेत्रमा रोकथाम र नियन्त्रणको लागि जुन योगदान पुर्याउनु भएको छ सामाजिक अभियन्ताजीहरू सञ्चार जगत गैर सरकारी क्षेत्र विकास साझेदार उहाँहरू सबैलाई म हार्दिक धन्यवाद र उच्च सम्मान पनि गर्न चाहन्छु।
जस्तो अब महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र मानव बेचबिखन तथा ओसार पसार विरूद्धको राष्ट्रिय समिति जसको यहाँ अध्यक्ष हुनुहुन्छ र मन्त्रालयको यहाँ सचिव हुनुहुन्छ, त्यो समितिलाई मन्त्रालयलाई मानव बेचबिखन तथा ओसार पसार विरूद्धको विषय हेर्न सम्पर्क निकायका रूपमा सरकारले तोकेको छ। कानूनहरू तदनुरूप नै बनाइएका छन्। भएका प्रयासहरू पछिल्ला प्रयासहरू कस्ता छन्? मानव बेचबिखनको पछिल्लो तस्विरहरू कस्तो छ?
अब यसको ट्रेन्डहरू एनालिसिस गर्यो भने हजुरको जस्तै हामीले विभिन्न प्रतिवेदन तथ्य तथ्याङ्क हेर्नुपर्ने हुन्छ र मानव अधिकार जुन हाम्रो राष्ट्रिय मानव अधिकार आयोगको पछिल्लो प्रतिवेदनले यो झन्डै कति 35,000 तथ्याङ्क देखाएको छ। यसमा महिला पुरुष बालबालिका गरेर 15,000 महिला 15,000 पुरुष र 5,000 बालबालिकाको तथ्याङ्क देखिएको छ। त्यसै गरी यो हाम्रो जुन हाम्रो यो ब्युरो छ यो हेर्ने हाम्रो एउटा प्रहरीमा छुट्टै हामीले अनुसन्धान ब्युरो पनि गठन भइसकेका छ सरकारले गठाएको छ। त्यसको पछिल्लो आयाम हेऱ्यो भने पनि यसको ट्रेन्ड चाहिँ कुनै न कुनै रूपमा चाहे त्यो वैदेशिक रोजगारीको रूपमा होस् अथवा भिजिट भिसाको नाममा होस् यो ट्रेन्ड चाहिँ कुनै वर्ष घटेको देखिन्छ कुनै वर्ष बढेको अवस्था चाहिँ देखिन्छ। यसमा सम्बद्ध निकायहरू संवेदनशील त छन् तर यसको आयाम र स्वरूपमा परिवर्तन भएर यो अन्तर्राष्ट्रिय अपराध र सञ्जालको संलग्नतामा वृद्धि हुँदै गएर यो जोखिममा परेका जुन समुदाय समूह र समुदायका छन् त्यसको स्पष्ट पहिचान पनि गर्न अलिकति कठिनाइ हुने र नजिकका आफन्त र चिन्जानका व्यक्ति छिमेकीहरूबाट समेत यो बेचबिखनमा पर्नुपर्ने अवस्था भएको हुनाले यो अलिकति पछिल्लो समयमा यो जटिल रूपमा देखिएको छ। यति हुँदाहुँदै पनि हामीले चाहिँ यसका चाहिँ रणनीतिक उपायहरू अवलम्बन गरेर यो निरोधात्मक यसको उपचारात्मक यसको कानुनी जुन प्रोसेकसन जुन कानुनी कारवाहीलाई अगाडि बढाएर र यो समन्वय सहयोग साझेदारीलाई अभिवृद्धि गर्दै र हाम्रा प्लान अफ एक्सन्स हाम्रा एम नियम कानुनहरूलाई जुन अन्तर्राष्ट्रिय प्रतिबद्धता हाम्रा छन् त्यो अनुकूल बनाएर त्यसको प्रभावकारी कार्यान्वयन गरेर यो विरुद्ध हामी सबै लागेको अवस्था छ। हामीले चाहिँ सबैको कलेक्टिभ इफोर्टबाट यो एउटा मर्यादित र मानव बेचबिखन विरुद्ध जुन हामी लागेका छौँ यसमा सभ्य समाज र मानव बेचबिखन तथा यो सरप्रसार विरुद्धको एउटा मर्यादित समाज निर्माण गर्न सक्छौँ भन्ने हिसाबमा हामी कटिबद्ध भएर लागिरहेको बेला पनि म निवेदन गर्न चाहन्छु।
जस्ता हाम्रा यी प्रयासहरू जुन छन् सरकारका प्रयास र यहाँले भन्नुभयो जस्तो अन्य सम्बद्ध सरकारवालाहरूको प्रयास चाहिँ कहाँसम्म पुगेको छ? एउटा महत्वपूर्ण सन्दर्भ यहाँले उठाउनुभयो कि जोखिम समूह पहिचान गर्न समुदाय पहिचान गर्न गाह्रो भएको छ, आफन्तहरू नै त्यसमा कहीँ न कहीँ संलग्न भएका छन् अथवा ती मानिसहरूका विश्वसनीय अथवा विश्वस्त जो उनीहरूप्रति भइरहेका छन् उनीहरूबाटै कहीँ न कहीँ दुरूपयोग भइरहेको छ भन्ने दुईटा सन्दर्भ, यो सन्दर्भ चिर्नका लागि हामीले गरिरहेका प्रयासहरूका सार्थकता कस्ता छन्?
पहिला त के हो भने यो हुन मैले हजुरलाई निवेदन गरेँ नि हाम्रो रणनीति भनेको हाम्रो गरिबी हाम्रो बेरोजगारी हाम्रो असमानता हाम्रो विभेद यसका जुन कदेजहरू छ
ती
कारणहरूमा हामीले चाहिँ पहिचान गर्ने हो। त्यो कारणहरूमा पहिचान गर्दाखेरि यसलाई हुनै नदिने त्यसको लागि हाम्रो आर्थिक सामाजिक रूपान्तरणका कार्यक्रमहरू लागू गर्ने लक्षित समूह वर्गको पहिचान गर्ने त्यहाँहरूलाई चाहिँ हाम्रो शिक्षा चेतनाका माध्यमबाट एउटा चेतनालाई एउटा चेतनाको स्तरलाई उकासेर अभियानको रूपमा लैजाने हाम्रो पहिलो रणनीति हो। अनि दोस्रो भनेको कुनै व्यक्ति पीडित प्रभावित भइहाल्नु भयो भने उहाँहरूको उद्धार उहाँहरूको संरक्षण उहाँहरूको पुनर्स्थापनालाई जोड दिने हो। हाम्रा पुनर्स्थापना केन्द्रहरू पनि सञ्चालन भइरहेका छन् 10 त्यो मार्फत हामीले काम गरिरहेका छौँ विभिन्न सङ्घ संस्थाहरूको समन्वयमा। अनि तेस्रो भनेको यो भनेको प्रसेकसन जुन हाम्रो कडा कानुनी एउटा जघन्य अपराध र सामाजिक कलङ्कको रूपमा रहेको हुनाले यो जिरो टोलरेन्स कोही भए पनि यसमा चाहिँ कानुनी कारवाही गरेर हाम्रो एन नियम कानुनलाई प्रभावकारी कार्यान्वयन गरेर पीडितको हाम्रो प्रभावितको संरक्षण गर्ने र पीडकलाई कारवाही गर्ने हाम्रो चाहिँ रणनीति हो। र अर्को हाम्रो मुख्य रणनीति भनेको यो समन्वय सहकार्य र साझेदारीलाई प्रवर्धन गरेर यस विरुद्ध व्यापक रूपमा अभियानको रूपमा चाहिँ छोडेर हाम्रो समाजलाई समृद्ध बनाउने समुन्नत बनाउने गतिशील बनाउने न्यायपूर्ण बनाउने र मुख्य कुरा आजको 21 शताब्दीमा यो जुन जघन्य जुन अपराध छ यो मानव सभ्यताको जुन कलङ्कको रूपमा रहेको छ यसलाई चाहिँ नियन्त्रण न्यूनीकरण गरेर मानव बेचबिखन मुक्त एउटा ओसार प्रहार मुक्त र मर्यादित समाजको निर्माण र विकास गर्नु नै हाम्रो चाहिँ लक्ष्य र गन्तव्य रहेको बेला पनि म निवेदन गर्न चाहन्छु।
जस्तो मन्त्रालयका पछिल्ला प्रतिवेदनहरू यहाँहरूका भनाइहरूलाई यदि हामीले विश्लेषण गर्ने भने 10 जिल्ला बढ़ी जोखिममा रहेको देखिन्छ र प्रवृत्तिगत रूपमा जसरी पृष्ठभूमिमा मैले के भनेको थिएँ कि अघिल्ला दशकहरूमा हामीले हेर्ने हो भने भारत हाम्रो चाहिँ मानव बेचबिखनको मानव निर्यातको सबैभन्दा ठूलो गन्तव्यका रूपमा रहेको थियो चुनौतीका रूपमा रहेको थियो। पछिल्लो समयमा त्यो खाड़ीतिर पनि मोडिएको छ र भिजिट भिसाका नाममा भिजिट भिसाको दुरूपयोग गरेर त्यस्ता खालका क्रियाकलापहरू हुने गरेको छ। यो 10 जिल्ला जुन छ त्यो ती 10 जिल्लाहरूमा देखिएको अवस्थाहरू प्रवृत्तिहरू अब नियन्त्रणका क्रियाकलापहरू सञ्चालन गर्दै गर्दाखेरि के कस्तो देखियो सजु?
पहिला कुरा त ट्रेन्ड हजुरलाई मैले निवेदन गरेँ नि पछिल्ला 10 जिल्लामा अलिक यसको आयाम यसको चाहिँ प्रवृत्ति ट्रेन्ड एनालिसिस गर्यो भने अरू हाम्रा 77 जिल्लामध्ये ती अलिक बढी देखिन्छ। अब हाम्रो रणनीति के हुन्छ त भन्दाखेरि त्यही जिल्लामा जुन हाम्रो जुन समूह छ जुन समुदाय छ त्यहाँ निरोधात्मक उपायहरू अवलम्बन गर्ने त्यहाँ आर्थिक सामाजिक रूपान्तरणका कार्यक्रमहरू अगाडि सार्ने त्यहाँ सचेतना अभियान जुन सरकारका अनि गैर सरकारी क्षेत्रका अरू हाम्रो जुन विकास साझेदारका कार्यक्रमलाई ती जुन हाम्रो जोखिमयुक्त ठाउँहरू छन् त्यहाँ लक्षित गर्ने हाम्रो पहिलो रणनीति हुन्छ होइन। त्यसको कारण हुनै नदिने यसलाई चाहिँ निरोधात्मक उपायहरू अवलम्बन गर्ने रणनीति हाम्रो चाहिँ रहेको बेला पनि निवेदन गर्न चाहन्छु र मन्त्रालयले आफ्ना चाहिँ नीति योजना कार्यक्रम र बजेटमा यी विषयहरूलाई उच्च महत्व दिएर कार्यक्रम सञ्चालन गरिरहेको बेला पनि म निवेदन गर्न चाहन्छु। सँगसँगै एउटा हाम्रो यो पुनर्स्थापना कोष पनि छ, त्यो कोषलाई परिचालन गरेर पनि हामीले ती कार्यक्रमहरू सञ्चालन गर्छौँ र पीडितलाई प्रभावितलाई राहत दिने काम पनि हामीले चाहिँ सँगसँगै गरिरहेका छौँ।
सोजु त्यस्ता कार्यक्रमहरू चाहिँ के कस्ता छन्, कसरी हामी आर्थिक रूपमा उनीहरूलाई समुन्नत गरिरहेका छौँ, कसरी उनीहरूलाई हामीले प्रशिक्षित गरिरहेका छौँ, होइन तपाईँलाई ललाई फकाई या तपाईँको आवश्यकता लाई लिएर तपाईँको आवश्यकता पूर्ति हुन्छ भन्ने चाहिँ तपाईँलाई कहीँ न कहीँ वचन दिएर दुरूपयोग गरिन सक्छ अथवा दुरूपयोग भइरहेका यस्ता थुप्रै उदाहरणहरू छन् भनेर हामीले सञ्चालन गरेका कार्यक्रमहरू चाहिँ के हुन् ठोस रूपमा?
पहिले त हाम्रो यो सचेतना अभियान हो, मैले हजुरलाई निवेदन गरेँ नि, यो शिक्षाको कमी हुनसक्छ, त्यसमा चाहिँ चेतनाको कमी हुनसक्छ, यसका चाहिँ कारणहरूको पहिचान गरेर एउटा सचेतना अभियान, चेतनाको स्तर उहाँहरूलाई बुझाउने सम्झाउने अभियानको रूपमा सञ्चालन गर्ने। अनि हजुरले भनेपछि दोस्रो भनेको यो रोजगारीका अवसरहरू, हाम्रो जुन गरिबी बेरोजगारी असमानता विभेद छ नि, यसको विरुद्ध चिर्ने र आर्थिक सामाजिक र आर्थिक रूपान्तरणका कार्यक्रमहरू, जीविकोपार्जनका कार्यक्रमहरू, तालिमका कार्यक्रमहरू, क्षमता अभिवृद्धिका कार्यक्रमहरू, उहाँहरूको जुन एउटा रोजगारीलाई अभिवृद्धि गर्नको लागि आर्थिक सशक्तिकरणका कार्यक्रमहरू अगाडि लैजाने, अनि त्यसमा चाहिँ सरकारले चाहिँ एउटा चाहिँ ठोस कार्यक्रम, जुन हाम्रो नीति बजेट कार्यक्रममा पनि व्यवस्थाहरू छन् त्यो एरियाहरूमा, जुन हाम्रो दसवटा जिल्ला हजुरले भने जस्तै ती दसवटा जिल्लामा आर्थिक र सामाजिक सशक्तिकरण कार्यक्रमहरू सँगसँगै लैजाने र चाहिँ सचेतनाका अभियान कार्यक्रमहरू अगाडि लैजाने, त्यसमा चाहिँ हाम्रो खास गरी अरू गैर सरकारी संस्थाहरूलाई पनि सहयोग साथ सहयोग र समन्वय लिएर ती कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गरेर शिक्षा चेतना र आर्थिक सशक्तिकरणका माध्यमबाट यो जुन एउटा जघन्य अपराध छ त्यसलाई रोक्ने चाहिँ सरकारको चाहिँ प्रयास भएको बेला पनि म निवेदन गर्न चाहन्छु।
आज मानव बेचबिखन विरूद्धको 16 राष्ट्रिय दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ। यस वर्ष दिवसको नारा तीनै तहको सरकार मानव बेचबिखन विरूद्धको सरकार तय गरिएको छ। विश्वव्यापी रूपमै मानव बेचबिखन तथा ओसार पसार बहुआयामिक बहुक्षेत्रगत र बहुदेशीय समस्याका रूपमा रहेको छ। आजको अन्तर्सम्वादमा हामी यी विषयमा कुराकानी गरिरहेका छौं। हामीसँग कुराकानीमा हुनुहुन्छ महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिव एवं मानव बेचबिखन तथा ओसार पसार नियन्त्रण राष्ट्रिय समितिका अध्यक्ष डिलीराम शर्मा। सजु अब जस्तो अहिले जुन अवस्थाहरू देखिएको छ प्रवृत्तिगत रूपमा सामाजिक सञ्जालहरूको प्रयोगले पनि कहीँ न कहीँ ती कार्यहरूलाई उत्प्रेरित गरिरहेको छ, उत्साही गरिरहेको छ भन्ने खालका प्रतिवेदनहरू सम्बद्धहरूबाट आउँछन् र यहाँहरूका पछिल्ला केही वर्षको चाहिँ प्रतिवेदनहरू मन्त्रालयको अध्ययन गर्ने हो भने पनि त्यही खालको अवस्था देखिन्छ कि सामाजिक सञ्जालहरूको सूचना प्रविधिको दुरूपयोग भयो। अब यसको चाहिँ कसरी दुरूपयोग यसको भएको छ, यसको चाहिँ अब नियन्त्रणका लागि कसरी हामी अगाडि बढ़िरहेका छौं?
एकदमै हजुरले सही कुरा गर्नुभयो। यो पछिल्लो समयमा सूचना प्रविधिको विकास त भयो, सामाजिक सञ्जालको विकास त भयो, एउटा ब्युटी पनि भयो, सँगसँगै बिस्ट पनि भयो कि। त्यस कारणले यो सामाजिक सञ्जाल डिजिटल माध्यमबाट जुन भइरहने जुन कार्य र क्रियाकलाप छन् त्यसको माध्यमबाट पनि यो चाहिँ मानव बेचबिखन भइरहेको सरप्रसार भइसकेको पछिल्लो तथ्य र तथ्याङ्कलाई देखाएको हुनाले यो यो सामाजिक सञ्जाललाई व्यवस्थित गर्ने अनि यसको चाहिँ सचेतना अभियानहरू फैलाउने शिक्षाको र चेतनाको माध्यमबाट यसलाई कम गर्ने सवालमा हामीले चाहिँ खास गरी यो दूरसञ्चार सम्बद्ध जुन हाम्रो नेपाल दूरसञ्चार प्राधिकरण, हाम्रो टेलिकम र अरू चाहिँ दूरसञ्चारका सेवा प्रदायक निकायहरूसँग पनि समन्वय गरेर साझेदारी गरेर उहाँहरूको सहकार्यमा हामीले केही डिजिटल एवेरनेस कार्यक्रमहरू सञ्चालन गरेका छौँ। त्यो हाम्रो नीति कार्यक्रम र बजेटमा पनि छ र आगामी दिनमा खास गरी यो सचेतना नै हो, एउटा चेतनाको स्तर फैलाउन नै हो, ती सम्बद्ध निकायहरूसँग समन्वय गरेर सहकार्य गरेर हामीले यो कार्यक्रमलाई, यो डिजिटल एवेरनेस कार्यक्रमलाई पनि सँगसँगै अगाडि बढाएको बेर म हजुरलाई निवेदन गर्न चाहन्छु।
मानव अधिकार आयोगलाई उद्धृत गरेर यहाँले जुन भन्नुभयो तथ्याङ्कगत रूपमा 35,000 वार्षिक रूपमा 15,000 महिला 15,000 पुरूष र 5,000 बालबालिकाको अवस्था, अब यसले के माग गर्छ भने कहीँ न कहीँ उद्धार र पुनस्थापना, उद्धार र पुनस्थापनाका क्रियाकलापहरू पनि भइरहेका छन्। यहाँले अघि पनि उल्लेख गर्नुभएको छ कि हामीले केही पुनस्थापना केन्द्रहरू पनि सञ्चालन गरिरहेका छौं। उद्धारमा हामीले गरिरहेका प्रयासहरू कसरी अगाडि बढ़िरहेका छन्, त्यसलाई अझै तदारूकताका साथ अगाडि बढ़ाउनका लागि समन्वय सम्बद्धहरूको चाहिँ प्रयासहरू कस्तो छ सजिलो?
त्यही हजुरलाई मैले निवेदन गरेँ, पहिलो भनेको त हाम्रो निरोधात्मक अभियान नै हो, त्यो पनि हामीले अगाडि बढाएका छौँ। सँगसँगै प्रभावितबाट जुन प्रभावितहरूको पीडितहरूको उद्धार संरक्षण न्यायमा पहुँच र पुनस्थापना सेवालाई पनि हामीले त्यत्तिकै जोड दिएका छौँ। यी दसवटा जुन हाम्रा पुनस्थापना केन्द्र छन् त्यसलाई हाम्रो न्यूनतम मापदण्ड छ, त्यो न्यूनतम मापदण्ड अनुसार यसलाई सञ्चालन गर्ने व्यवस्थापन गर्ने प्रबन्ध हामीले मिलाएका छौँ। सँगसँगै हामीलाई यो क्षेत्रमा गैर सरकारी सङ्घ संस्था, अन्तर्राष्ट्रिय जुन समुदाय र विकास साझेदारहरूबाट पनि धेरै सहयोग भएको अवस्था छ। उहाँहरूलाई पनि म धेरै धेरै धन्यवाद र आभार व्यक्त गर्न चाहन्छु। हाम्रो स्ट्राटेजी भनेको मुख्य कुरा समन्वय, सहकारी, साझेदारी गर्दै यो क्षेत्रमा भइरहेका एनएम कानुनहरूलाई प्रभावकारी रूपमा पालना गर्ने र हाम्रो अन्तर्राष्ट्रिय जुन समन्वय र सहकार्य पनि अभिवृद्धि गर्दै जाने यी सबै विषयहरूलाई हामीले समावेश गरेर हाम्रा एन नियम कानुनहरू नीतिहरूलाई प्रभावकारी कार्यान्वयन गर्दै यो विरुद्ध हामी सबै चाहिँ लागिरहेको व्यवस्था मैले हजुरलाई निवेदन गर्न चाहन्छु।
जस्तो यी अब कहीँ न कहीँ तस्करी भनौँ अथवा बेचबिखन ओसार पसारलाई नै चाहिँ सहयोग पुर्याउने गरी विश्वका कतिपय मुलुकहरूमा नेपाली मानव बेचबिखन, मानव तस्करी भइरहेको प्रतिवेदनहरू छ, तथ्याङ्कहरूले देखाउँछ। 40 देशमा त हाम्रा दूतावास र नियोगहरू नै छन् जहाँ ती सम्बन्धहरूमा जसरी अगाडि प्रयास गर्नुपर्ने हो त्यो प्रयास हुन सकेन, नेपालबाट हुने मानव तस्करी पनि रोकिन सकेन, त्यहाँ चाहिँ उद्धारजन्य क्रियाकलापहरूमा पनि अपेक्षित सुधार हुन सकेन भन्ने खालका भनाइहरू सम्बन्धहरूबाट आउने गरेका छ। यहाँहरूले त्यसलाई कसरी चाहिँ अब लिनु भएको छ, त्यसमा कसरी कार्यवाही अघि बढ्छ?
पक्कै पनि हो, हजुरले भने जस्तै अब यो अन्तर्राष्ट्रिय विषय, राष्ट्रिय विषय मात्रै नभएर अन्तर्राष्ट्रिय विषय पनि भएको हुनाले हाम्रा नियोगहरू र हाम्रा राजदूतावासहरू विभिन्न देशहरूमा रहेको अवस्था छ। उहाँहरूको चाहिँ उहाँहरूसँग समन्वय गरेर, साझेदारी गरेर र हाम्रो अन्तर्राष्ट्रिय जुन क्षेत्र छ अन्तर्राष्ट्रिय समुदायसँग समन्वय, सहकार्य र साझेदारी गर्दै हामीले चाहिँ यी विषयहरूलाई जहाँ जहाँ त्यो समस्या आइपऱ्यो त्यहाँको राजदूतावास, त्यहाँको चाहिँ हाम्रो निकायसँग समन्वय गरेर हामीले काम गरिरहेका छौँ। खास गरी यो अन्तर मन्त्रालय र अन्तर क्षेत्रसँग पनि सम्बन्धित विषय भएको हुनाले यो गभर्नेन्सका जुन हाम्रा शासकीय व्यवस्थाका सबै निकाय संस्थाहरू परिचालन गरेर यसको काममा लाग्नुपर्ने भएको हुनाले त्यतातिर पनि हामीले त्यत्तिकै जोड दिएर समन्वय र सहकार्यलाई उच्च प्राथमिकतामा राख्दै काम गरिरहेको अवस्था छ।
जसो कानुनी पाटोमा पनि बेला बेलामा यसमा चर्चा हुने गरेका छ कि कानुन अपर्याप्त भयो अथवा कानुनको कार्यान्वयन सही ढंगले हुन सकेन, मन्त्रालयले काम गरिरहँदा यहाँले यो अब भन्नु न मन्त्रालयको सचिवका रूपमा, अब यो समितिको अध्यक्षका रूपमा काम गरिरहँदाखेरि कस्तो अनुभव गर्नुभएको छ? कानुनी पाटो हाम्रो कस्तो छ अथवा कानुनको कार्यान्वयनको अवस्था कस्तो छ?
अब हामीसँग यसका फन्डामेन्टल ल भनेका खास गरी तिनवटा हुन् हजुरको, होइन? एउटा हाम्रो नेपालको के यो संविधानै भयो, संविधानले पनि धेरै कुरा व्यवस्था गरेका छ। अर्को भनेको मानव बेचबिखन तथा ओसार पसार नियन्त्रणको एन 2064 हो र हाम्रो मानव बेचबिखन तथा ओसार पसार नियन्त्रण 2065 छ। त्यस गरी सँगसँगै अपराध संहिता पनि छ र हाम्रो विविध किसिमका चाहिँ हाम्रा प्लान अफ एक्सन पनि छन् र हाम्रो एउटा पालेर्मो प्रोटोकल भन्ने पनि छ। हाम्रो त्यो अनुरूप पनि हामीले चाहिँ एन नियम कानुनहरू जुन अन्तर्राष्ट्रिय कानुन अनुसार पनि बनाउनु पर्ने अवस्था पनि छ र प्लान अफ एक्सनलाई पनि हामीले चाहिँ रिभ्यू गरेर अहिले जुन हाम्रो देश पनि एउटा संहितामा गइसकेपछि सङ्घ प्रदेश र स्थानीय तहको भूमिकालाई पनि क्लियर गर्ने गरी हामीले एन नियम कानुनहरूको प्रक्रिया अगाडि बढाइसकेका छौँ। मलाई लाग्छ सबै सरकार निकायको समन्वय, सहकार्य र साझेदारीमा यसलाई पनि हामीले एन नियम कानुन पनि सुधार गर्छौँ र भइरहेका कानुनलाई पनि हामीले प्रभावकारी रूपमा कार्यान्वयन गरेर यो विरुद्धको कार्यलाई प्रभावकारी रूपमा चाहिँ कार्य अगाडि बढाउँदैछौँ र बढाइरहेका पनि छौँ।
सजिव, अब हामी करिब अन्त्य अन्त्यमा छौँ। आज हुने यो दिवसमा का अवसरमा आज आयोजना गरिने कार्यक्रमहरू कस्ता छन् र सरकारले अपेक्षा गरेका यो क्षेत्रको सुधारका लागि सरकारले अपेक्षा गरेका सरकारसँग, सरकारका निकायहरू या सरकारभन्दा बाहिर रहेका सम्बद्ध पक्षहरू, सहयोगी पक्षहरूको भूमिका सरकारले कसरी अपेक्षा गरेको छ अन्त्यमा भनिदिनुहोस् न।
आज हामीले हाम्रो यो राष्ट्रिय प्रज्ञा के अरे उसमा हाम्रो छ नि कि सबै सरकारहरूको निकायमा एउटा भव्य र सभ्य रूपमा कार्यक्रम आयोजना गरिरहेका छौँ। यसमा सहभागी हुन म सम्बद्ध सबैलाई हार्दिक आह्वान गर्न चाहन्छु। सँगसँगै यो सरकारको अथवा कुनै एउटा निकायको एक्लो प्रयासबाट मात्रै यो नियन्त्रण रोकथाम हुने अवस्था देखिँदैन। त्यसकारणले सरकार, हाम्रो गैर सरकारी क्षेत्र, निजी क्षेत्र, विकास साझेदार, अन्तर्राष्ट्रिय जुन समुदाय सबैको साथ र सहयोग हामीलाई प्राप्त भइ नै रहेको छ र आगामी दिनमा पनि सबैको सहयोग साथ उहाँहरूको चाहिँ समन्वय र सहकार्यबाट यो हाम्रो 21औं शताब्दीको जुन कलङ्कको रूपमा, मानव सभ्यताकै कलङ्कको रूपमा रहेको यो जघन्य अपराधको रूपमा रहेको यो मानव बेचबिखन तथा असर पसार नियन्त्रण कार्यालय हामीले चाहिँ सफलभूत रूपमा कार्यान्वयन गर्नेछौँ। हाम्रा एन नियम कानुनहरूमा सामयिक सुधार गर्दै त्यसको प्रभावकारी कार्यान्वयन गर्नेछौँ र सबैको साथ र सहयोगमा यस विरुद्ध हामी सधैँ लागिरहनेछौँ। यसमा लागिरहनु हुने संचार जगत लगायत सम्बद्ध सबै पक्षलाई म हार्दिक धन्यवाद आभार र कृतज्ञता पनि व्यक्त गर्न चाहन्छु र आगामी दिनमा पनि साथ सहयोग र समन्वय सहकारी साझेदारी रहिरहनेछ भन्ने अपेक्षा पनि गर्न चाहन्छु।
सुजू यहाँको महत्वपूर्ण समय र कुराकानीका लागि यहाँलाई धेरै धेरै धन्यवाद।
हुन्छ, रेडियो नेपाल परिवार र सरलाई पनि धेरै धेरै धन्यवाद यो अवसर दिनुभएकोमा, धेरै धेरै धन्यवाद।
उहाँ हुनुहुन्थ्यो महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिव एवं मानव बेचबिखन तथा असार प्रसार नियन्त्रण राष्ट्रिय समितिका अध्यक्ष डिलीराम शर्मा। आज मानव बेचबिखन विरूद्धको 16 राष्ट्रिय दिवस मनाइँदैछ। यस वर्ष तीनै तहको सरकार मानव बेचबिखन विरूद्धको सरकार नाराका साथ दिवस मनाइँदैछ। मानव बेचबिखनको पछिल्लो अवस्था र नियन्त्रणका प्रयासका विषयमा हामी अन्तर्सम्वादमा केन्द्रित थियौं। प्राविधिक मित्र काशीराम आचार्य र पराग पोखरेलसहित सन्तोष रेग्मी विदा हुन्छु। नमस्कार।